यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभामा नागरिकता संशोधन विधेयकबारे छलफल। नागरिकता विधेयक पारित गर्न राष्ट्रिय सहमति कायम हुनुपर्ने, गृहमन्त्री बालकृष्ण खाँडको भनाई। तराई मधेस द्रतमार्ग आयोजना निर्माण तोकिएकै समयमा पूरा गर्न सरकारलाई संसदीय समितिको निर्देशन। आगामी निर्वाचनसम्म 5 दलीय गठबन्धन कायम रहने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको धारणा। काठमाडौँ उपत्यका साथै देशका विभिन्न भागमा परम्परागत पर्व गठेमंगल मनाइँदै र रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले युरोपेली संघलाई पाइपबाट हुने ऊर्जाको निर्यात कटौती गर्ने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयक पारित गर्न राष्ट्रिय सहमति कायम हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा नागरिकता पहिलो संशोधन विधेयक 2079 सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफका क्रममा गृहमन्त्री खाँडले नागरिकतालाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो। उहाँले विधेयकमा रहेका व्यवस्थाहरूलाई राष्ट्रिय सहमतिमै परिमार्जन गर्न सकिने धारणा पनि राख्नुभयो। त्यसअघि छलफलमा भाग लिनुहुँदै सांसदहरूले नागरिकता जस्तो संवेदनशील विषयमा विभिन्न प्रावधान कसिलो हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विदेशी महिलाले नेपालीसँग बिहे गरेको 7 वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने व्यवस्था हुनुपर्ने र आमाको नामबाट नागरिकता पाउन आमाले बाबुको पहिचान नखुलेको सो घोषणा गर्ने प्रावधानले महिलाको अपमान गरेको हुँदा संशोधन गर्नुपर्ने सुझाव दिनुभयो। बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाई विधेयक 2076 दफावार छलफलका लागि प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले काठमाडौँ तराई मधेस द्रतमार्ग आयोजना निर्धारित समयमै सम्पन्न गर्ने गरी काम अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकले द्रतमार्गको लागत बढ़न नदी गुणस्तर सुनिश्चित हुने गरी निर्धारित समयमै सम्पन्न गर्न ठोस योजना बनाई कार्यान्वयनमा ल्याउन मन्त्री परिषदको कार्यालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय र सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिएको हो। आयोजना प्रमुख विकास पोखरेल र रक्षा मन्त्रालयका सचिव किरण राज शर्मासँगको छलफल पछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकमा सांसदहरूले गुणस्तरीयतामा प्रश्न उठेको, टेण्डर प्रक्रियामा अनियमितता भएको, हालसम्मको भौतिक प्रगति निराशाजनक रहेको लगायतका टिप्पणी गर्नुभयो। काठमाडौँ तराई मधेस द्रतमार्ग आयोजना आगामी 2081 मंगिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा हालसम्मको 5 वर्षको अवधिमा 17% भौतिक प्रगति र 15% वित्तीय प्रगति मात्र भएको आयोजनाले जनाएको छ। द्रतमार्गको निर्माण समयमै गरिसक्ने पनि रक्षा मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रूपमा परिचित हुनुभएको बताउनु भएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 248 जन्म जयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले हिजो काठमाडौँमा आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उहाँले स्वाभिमानी भीमसेन थापाले पुर्याउनु भएको योगदानको स्मरण गर्नुभयो। प्रधानमन्त्री देउवाले महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा शुरू भएको बताउनुभयो। उहाँले स्वतन्त्र देश नेपालको रक्षाका लागि भीमसेन थापाले भएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा 1,00,000 रूपियाँ राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ। पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोब बहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन र अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी प्रतिनिधि सभाको निर्वाचनसम्म वर्तमान 5 दलीय गठबन्धन कायम रहने बताउनु भएको छ। पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले हिजो पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उहाँले प्रतिगमन रोक्न, संविधान र संघीयता जोगाउन 5 दलीय गठबन्धन बनाएर चुनावमा जानु परेको बताउनुभयो। अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलबीच सीटको बाँडफाँड भने सम्मानजनक हुनुपर्नेमा जोड़ दिनुभयो। पुष्पलालले अवलम्बन गर्नुभएको बाटोमा कहिले पनि खोट नभएको बताउनुहुँदै अध्यक्ष नेपालले उहाँकै विचारबाट निर्देशित कम्युनिष्ट पार्टीले जनतामा प्रभाव जमाउन जनताको विश्वास जित्न सफल भएको र कम्युनिष्ट जनमत नेपालमा बलियो बनेको टिप्पणी गर्नुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी निर्वाचनमा विचार मिल्नेहरूसँग तालमेल र गठबन्धन हुनुपर्ने बताउनु भएको छ। वीरगंजमा हिजो आयोजित कार्यक्रममा नेता कोइरालाले कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन बन्नुपर्नेमा जोड़ दिनुभयो। नेता डाक्टर कोइरालाले पार्टीलाई विधानसम्म ढंगले चलाउनु पर्नेमा पनि जोड़ दिनुभयो। नेपाल प्रहरीको फोरेन्सिक ल्याबले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गरिरहेको संसदीय समितिलाई अर्थ मन्त्रालयको सीसीटीभी दृश्य सम्बन्धी प्रतिवेदन बुझाएको छ। अर्थ मन्त्रालयले बजेट तर्जुमाको दिनको सीसीटीभी दृश्य मेटिसकेको भन्दै समितिलाई अभिलेख प्रणाली बुझाएको थियो। उक्त उपकरण पुनर्भरणका लागि समितिले साउन 4 गते प्रयोगशालामा बुझाएको थियो। सिलबन्दी रूपमा प्राप्त प्रतिवेदन आज बिहान बस्ने संसदीय छानबिन समितिको बैठकमा खोलिने बताइएको छ। हालसम्म कुनै ठोस प्रमाण फेला नपारेको समितिले सीसीटीभी दृश्यको निष्कर्षका आधारमा थप अनुसन्धान गर्ने तयारी गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्थायी सरकारको रूपमा रहेको कर्मचारी तन्त्र इमान्दार र समर्पित भए सरकारका कार्यक्रम र योजना सफल हुने बताउनु भएको छ। मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष 2079-80 लागि कार्य सम्पादन सम्झौता कार्यक्रममा हिजो मन्त्री कार्कीले सूचना र संचार क्षेत्र सरकारको देखिने अनुहार भएकाले परिणाममुखी कार्य सम्पादन गरी देखाउन जरूरी रहेको बताउनुभयो।
हाम्रा नीतिहरू पनि राम्रा छन् तर सबैभन्दा कमजोर पक्ष कार्यान्वयनको पक्ष छ। सूचना र संचार मन्त्रालय सरकारको देखिने अनुहार पनि हो, त्यसैले यो अनुहार उज्जवल बनाएर देखाउन जरूरी छ। नेपालको ब्युरोक्रेसीमाथि विश्वास छ र तपाईँहरूको कार्यक्षमतामाथि पनि मलाई विश्वास छ र हामी राजनीतिक नेतृत्व स्थायी सरकार इमान्दार भयो समर्पित भयो भनेदेखि हामीले अवलम्बन गरेको नीतिलाई अगाडि बढाउन सक्छौ र त्यसको परिणाम हामी समाजलाई देखाउन सक्छौ।
त्यस अवसरमा मन्त्री कार्की र सचिव डाक्टर वैकुण्ठ अर्यालबीच कार्य सम्पादन सम्झौता भएको छ। त्यसै गरी विभागीय प्रमुख र महाशाखाका प्रमुखबीच पनि हिजै कार्य सम्पादन सम्झौता भएको छ। सम्झौतापछि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले आगामी वर्षदेखि मन्त्रालय मार्फतका निकायहरूलाई बेरुजु नआउने गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो। मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीले कार्य सम्पादन सम्झौतामा संचार मन्त्रालय र मार्फतका निकायहरूको जग्गा जमीनको लगत विवरणका बारेमा जानकारी दिनुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, गोर्खापत्र संस्थान लगायतका 18 निकायका प्रमुख र सचिव डाक्टर अर्यालबीच पनि हिजै कार्य सम्पादन सम्झौता भएको छ। मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्याल र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीबीच आर्थिक वर्ष 2079-80 लागि भएको कार्य सम्पादन सम्झौतामा रेडियो नेपालको प्रसारण पहुँच वृद्धि गर्ने, विराटनगर स्थित तारिणी प्रसाद कोइराला संचारग्राम पूर्ण रूपले सञ्चालन गर्ने र तारिणी प्रसादको वृत्तचित्र निर्माण गर्ने लगायतको विषय उल्लेख गरिएको छ। त्यसै गरी रेडियो प्रसारणलाई डिजिटल प्रणालीमा लैजाने र डिजिटल प्लेटफर्म मार्फत अतिरिक्त आमदानी गर्ने लगायतका कार्यक्रम रहेको छ। हिजो देशभर 568 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 4,800 नमूना परीक्षण गर्दा 568 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमित मध्ये हिजो एकजनाको मृत्यु भएको छ। त्यसै गरी हिजो 95 जना संक्रमण मुक्त भएका छन्। हिजो 63,372 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाल प्रहरीले गैर कानूनी रूपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिक सहित 36 पक्राउ गरेको छ। प्रहरीले तीन कुनेमा गैर कानूनी रूपमा सञ्चालन हुँदै आएको स्काई ओल्ड सर्भिस सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता टेकबहादुर राईका अनुसार पक्राउ पर्नेमा एकजना चिनिया, दुई भारतीय र 33 नेपाली नागरिक रहेका छन्। उहाँले जिल्ला प्रहरी परिसर काठमाडौँ र माथतको नगर प्रहरी कार्यालय प्रहरी वृत्त समेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापामारी विद्युतीय उपकरण सहित नियन्त्रणमा लिइएको बताउनुभयो। उहाँका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधि मार्फत धाक धम्की दिई व्यक्तिगत गोपनीयता ह्याङ्गिङ गरी रकमको मूलमुलाई गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका 5 कोइराला टारमा भीरबाट खोलामा खसेर दुईजनाको मृत्यु भएको छ। चौतारा सांगागढी चोक नगरपालिका सानु सिरुबारी घर भएकी 55 वर्षीय गोमाधिताल र उहाँकी बहिनीका छोरा मिलम्ची नगरपालिका 11 बस्ने 5 वर्षीय विशेष चालिसेको भीरबाट खोलामा खसेपछि खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ। काठमाडौँ उपत्यकाका साथै देशका विभिन्न भागहरूमा परम्परागत अनुसार गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइँदैछ। लोककथन अनुसार आफ्ना दुवै कानमा घण्टा झुण्ड्याई आहारको खोजीमा उपत्यकामा निस्कने नरभक्षी घण्टासुर राक्षसलाई समाप्त पार्ने कुनै उपाय नदेखेपछि एकजना तान्त्रिकले भ्याकुताको रूप लिई धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरूप यो पर्व मनाउने गरिन्छ। घण्टाकर्णको प्रतिमाका रूपमा नरकटको प्रतिमा बनाइन्छ र उसैको प्रतीकका रूपमा कुनै मानिसलाई विभिन्न रंगले रंग्याएर राख्ने गरिन्छ। भन्ज्याङ र दोबाटोमा बालबालिकाहरू घण्टाकर्णको दाह संस्कारका लागि डोरी टाँगेर जगात माग्ने गर्दछन्। साँझ घण्टाकर्णको पुतलालाई घिसार्दै नजिकैको खोलामा लगी जलाउने परम्परा रहेको छ। घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको 3 खुट्टे वा 5 खुट्टे किला ठोकेर फलाम पित्तल वा तामाका औंठीहरू लगाउने प्रचलन पनि रहेको छ। कैलाली जिल्लामा एआरटी सेवा लिने एचआईभी संक्रमितहरूको संख्या वर्षेनी बढ़दो क्रममा रहेको छ। आर्थिक वर्ष 2077-78 अषाढ़ मसान्तसम्म कैलाली जिल्लामा 3 क्लिनिकबाट एआरटी सेवा लिनेको संख्या 1560 रहेकोमा आर्थिक वर्ष 2078-79 असार मसान्तसम्म 1632 पुगेको छ। कैलालीबाट ईश्वर साउदको यो रिपोर्ट।
कैलालीको टीकापुर अस्पतालमा संचालित एआरटी सेन्टरबाट 548 जना एचआईभी संक्रमित व्यक्तिले सेवा लिइरहेका छन्। सेवा लिइरहेका मध्ये 25 जना 14 वर्ष मुनिका बालबालिका र अन्य वयस्क नागरिक रहेका छन्। यो तथ्याङ्क 2079 असार मसान्तसम्मको हो। अघिल्लो आर्थिक वर्ष 2077-78 असार मसान्तसम्म 527 जनाले टीकापुर अस्पतालबाट एआरटी सेवा लिइरहेका थिए। यो तथ्याङ्क हेर्दा 2078 साउनदेखि 2079 असार मसान्तसम्म अर्थात एक वर्षको अवधिमा 21 जना नयाँ एचआईभी संक्रमितले सेवा शुरू गरेको देखिएको छ। टीकापुर अस्पतालमा 2064 सालबाट एआरटी सेवा शुरू भएदेखि अहिलेसम्म 938 जना एचआईभी संक्रमित सम्पर्कमा आएका छन्। टीकापुर एआरटी सेन्टरकी काउन्सिलर सोफिया बिक,
एआरटी शुरू भएदेखि अहिलेसम्मको केस टोटल भनेको 938 जना हो। 938 चाहिँ टीकापुर एआरटीदेखि अरू अन्य कुनै ठाउँमा सेवा लिन जानु भएको 164 जना हो। अहिलेसम्मको डेथ भनेको 159 हो। टोटल एक्टिभ केस भनेको 548 हो।
मालाखेती एआरटी सेन्टरमा पनि अहिले 98 जना एचआईभी संक्रमितले सेवा लिइरहेका छन्। मालाखेती अस्पतालमा 2074 सालबाट एआरटी सेवा शुरू भएदेखि अहिलेसम्म 114 जना एचआईभी संक्रमित सम्पर्कमा आएका छन्। मालाखेती एआरटी सेन्टरका काउन्सिलर राजेन्द्र मल्ल,
असारसम्मको रिपोर्ट हेर्दाखेरि 114 जना टोटल भयो। 9 जना ट्रान्सफर आउट छ हाम्रो, 3 जना डेथ भयो। औषधि खाइरहेको अहिले त 98 जना भयो।
अघिल्लो आर्थिक वर्ष 2077-78 असार मसान्तसम्म 92 जना मात्र सम्पर्कमा रहेकोमा एक वर्षको अवधिमा 22 जना नयाँ संक्रमित सम्पर्कमा आएसँगै अहिले जम्मा सम्पर्कमा आएका संक्रमितको संख्या 114 जना पुगेको काउन्सिलर मल्लले बताउनुभयो। सेती प्रादेशिक अस्पताल धनगढ़ीमा संचालित एआरटी सेन्टरबाट गएको असार मसान्तसम्म 986 जनाले एआरटी सेवा लिइरहेका छन्। सेती प्रादेशिक अस्पताल धनगढ़ीबाट एआरटी सेवा लिने एचआईभी संक्रमितको संख्या एक वर्षको अवधिमा 33 जना थप भएको देखिन्छ। सेती प्रादेशिक अस्पतालमा 2063 सालबाट एआरटी सेवा शुरू भएदेखि अहिलेसम्म 2237 जना एचआईभी संक्रमित सम्पर्कमा आएका र अहिले पनि 986 जनाले नियमित औषधि सेवन गरिरहेका बताउनुहुन्छ सेती प्रादेशिक अस्पताल धनगढ़ीका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ।
अहिले चाहिँ अन एआरटी जो दवाई खाइरहेको छ हाम्रो क्लिनिकबाट 986 जनाले रेगुलर औषधि खाइरहेको बढ्दैछ।
कैलालीको टीकापुर अस्पताल, मालाखेती अस्पताल र सेती प्रादेशिक अस्पताल धनगढ़ीमा रहेका एआरटी सेन्टरले एचआईभी संक्रमितको रगत परीक्षण, उनीहरूलाई निशुल्क औषधि प्रदान, स्वास्थ्य जाँच, मनोपरामर्श लगायतका सेवाहरू प्रदान गर्दै आइरहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
अब के अन्तर्राष्ट्रिय समाचार। रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले युरोपेली संघलाई पाइपबाट हुने निर्यातलाई व्यापक रूपमा कटौती गर्ने घोषणा गरेको छ। ऊर्जा कम्पनी ग्याजप्रोमले कटौती गर्नुको कारणका रूपमा पाइपलाइनको मरमत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। ग्याजप्रोमका अनुसार एउटा पाइपलाइन बन्द गर्दा युरोपेली संघमा निर्यात 20% घट्नेछ। जर्मन सरकारले भने कुनै प्राविधिक कारण बिना तेल निर्यातमा रोक लगाइएको आरोप लगाएको छ। युरोपेली राष्ट्रहरूमा अहिले हुने तेल आयातको कटौतीले आगामी हिउँदमा चाहिने भण्डारणमा गम्भीर असर पर्ने बीबीसीले उल्लेख गरेको छ। म्यानमारको सैनिक सरकारले चारजना प्रजातन्त्रवादी नेतालाई आतंककारी गतिविधि गरेको आरोप लगाउँदै मृत्युदण्ड दिएको छ। भूतपूर्व सांसद फ्यो जेथा थ, त्यसै गरी लेखक को जिम्मी हेल्यामो आङ र आङ थुरा अर्जलाई त्यहाँको सैनिक सरकारले मृत्युदण्ड दिएको छ। ती नेताहरूलाई सेनाले बन्द इजलासभित्र मृत्युदण्डको सजाय सुनाएको थियो। मृत्युदण्डको घोषणाको अन्तर्राष्ट्रिय समुदायले जुन्ता सरकारको कड़ा आलोचना र निन्दा गरेको छ। उनीहरूलाई प्रति आतंकवाद कानून अन्तर्गत सजाय दिइएको भनिए पनि कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने बारेमा स्पष्ट भने पारिएको छैन। संयुक्त राष्ट्रसंघका अनुसार म्यानमारमा यसअघि सन् 1988 मृत्युदण्ड दिइएको थियो। सन् 2021 देशको शासन सत्ता हातमा लिएर त्यहाँको सैनिक सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सू ची, राष्ट्रपति विन मिन्ट लगायतका वरिष्ठ नेताहरूलाई नियन्त्रणमा राखेको छ। भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले हिजो शपथ ग्रहण गर्नुभएको छ। भारतको 15 राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएकी 64 वर्षीय मुर्मूलाई भारतीय प्रधान न्यायाधीश एनबी रमणले शपथ गराउनुभयो। भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसदमा शपथ गराउने प्रचलन रहेको छ। नवनिर्वाचित राष्ट्रपति मुर्मूका विरूद्ध विपक्षी दलहरूले यशवन्त सिन्हालाई उम्मेद्वार बनाएका थिए। नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्द पनि संसदमा उपस्थित हुनुहुन्थ्यो। भारतमा गत जुलाई 18 राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो। उपराष्ट्रपति चयनका लागि आगामी अगस्त 6 निर्वाचन हुने कार्यक्रम छ। वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्त 10 सकिने भएकाले नयाँ उपराष्ट्रपतिको चयनका लागि निर्वाचन हुन लागेको भारतीय संचार माध्यमले जनाएका छन्। उपराष्ट्रपति चयनका लागि यसअघि सन् 2017 निर्वाचन भएको थियो। अब आर्थिक समाचार।
गत आर्थिक वर्षको 12 महिनामा नेपालमा 19 खर्ब 20 अर्ब मूल्यका वस्तुहरू आयात भएका छन्। गत वर्ष नेपालबाट 2 खर्ब रूपियाँ बराबरका वस्तुहरूको निर्यात भएको छ। आयात र निर्यातको अनुपातको आधारमा नेपालले गत वर्ष मात्र 17 खर्ब 20 अर्ब 41 करोड़ भन्दा बढ़ीको व्यापार घाटा बेहोर्नु परेको छ। नेपालमा आयात भएका कुल वस्तुमध्ये प्रमुख 10 प्रकारका वस्तुको आयातमा मात्रै 5 खर्ब 93 अर्ब 69 करोड़ रूपियाँ मुलुकबाट बाहिरिएको छ। भन्सार विभागका अनुसार अघिल्ला वर्षहरूमा जस्तै गत वर्ष पनि धेरै आयात हुने प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, खाने तेल, कोइला, सुन, स्टील्स लगायतका वस्तुहरू रहेका छन्। नेपालबाट निर्यात हुने वस्तुमा तेल, धागो, कार्पेट, टेक्सटाइल, अलैंची लगायतका वस्तुहरू रहेका छन्। गत वर्ष 5053 किलो सुन नेपालमा आयात हुँदा 35 अर्ब 61 करोड़ रूपियाँ मुलुकबाट बाहिरिएको छ। उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडुले देशमा उद्यमशीलताको विकासका लागि सरकारले 7 प्रदेशमा बिजनेस इन्क्युबेशन सेन्टर स्थापना गर्ने योजना अघि बढ़ाएको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न संस्थाहरूसँग संयुक्त रूपमा नेपालमा बिजनेस इन्क्युबेशन सेन्टरको स्थापनाका लागि आयोजना गरेको पहिलो सम्मेलनको उद्घाटन गर्दै उद्योग मन्त्री बडुले बिजनेस इन्क्युबेशन सेन्टर स्थापना र विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो। बिजनेस इन्क्युबेशन सेन्टरहरूको स्थापनाका लागि अघि बढ़न निजी क्षेत्रलाई आग्रह गर्दै मन्त्री बडुले सरकारले नीतिगत रूपमा गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशमा उद्यमशीलताको विकास तथा रोजगारीको वृद्धिको लागि इन्क्युबेशन सेन्टरहरू महत्वपूर्ण औजार बन्न सक्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिले करिब 8 महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाव सृजना गर्ने उल्लेख गरेको छ। महासंघले उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य व्यवसाय भन्दा कम गर्ने, कोविड 19 अति प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधा कायम राख्ने, साना उद्यमीलाई पुनर्तालकीकरणको सुविधा लगायतका प्रावधान स्वागत योग्य भए पनि पुँजीको अभाव कम गर्ने ठोस उपाय नहुँदा निजी क्षेत्रलाई मौद्रिक नीतिले उत्साहित बनाउन नसकेको उल्लेख गरेको छ। नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक सोमबार उच्च अंकले वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक 54.45 अंकले बढ़ेर 2132.96 अंकमा पुगेको छ। सोमबार कुल 214 कम्पनीहरूका 9,44,048 किता शेयरहरू 4,10,68,18,941 रूपियाँ मूल्यमा किनबेच भएका छन्।
नेपालले भारतको भुवनेश्वरमा सोमबारबाट शुरू भएको साप यू 20 च्याम्पियनशीप फुटबलमा दमदार शुरूआत गरेको छ। पहिलो खेलमा मालदिप्सलाई 4-0 हराउँदै च्याम्पियनशीपमा बलियो दावेदारी प्रस्तुत गरेको छ। भुवनेश्वरको कालिङ्का रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दिपेश गुरूङ, सुमन सुलवाल, रितिश रत्न छुन्जु र मनग्य नकर्मले गोल गरेका थिए। दिपेशले नेपालका लागि पहिलो गोल गरेका थिए। डेनमार्कबाट छनौटमा भाग लिन स्वदेश फर्केका सुगमले 98 मिनटमा टोलीका लागि दोस्रो गोल गरेका थिए। क्रिटिसले 62 मिनटमा पेनाल्टी मार्फत गोल गरे। कप्तान आयसलाई माल्दिप्सका खेलाड़ीले पेनाल्टी बक्समा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। परिवर्तित मनग्गेले इन्जुरी समयको चौथो मिनटमा गोल गर्दै टोलीको जितलाई फराकिलो पारेका थिए। उनी 83 मिनटमा रितिसको ठाउँमा मैदानमा प्रवेश गरेका थिए। युवा टोलीका गोलकिपर ईश्वर गुरूङले उच्च प्रदर्शन गरेका थिए। उनले विपक्षीका दुई पटक गोलको अवसर रोकेका थिए। सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका आयुषको कप्तानीमा नेपाली टोलीले यु20मा चुनौती प्रस्तुत गरेको छ। यसअघि यु18 र यु19को नाममा हुँदै आएको च्याम्पियनशीप यसपालिदेखि यु20को नामबाट हुँदैछ। यसअघि नेपालले शुरूआती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो। नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ। नेपालले साउन 15 गते आयोजक भारतको सामना गर्दछ। राउण्ड रोबिनको अन्तिम खेल नेपालले साउन 17 गते बंगलादेशसँग खेल्नेछ। सहभागी पाँच टोलीको राउण्ड रोबिन पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। भारतले घरेलु टोली वेस्ट इण्डिज विरूद्धको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ। क्विन्स पार्क ओभलमा आइतबार राति भएको दोस्रो एक दिवसीयमा दुई विकेटको जित निकाल्दै भारतले तीन खेलको सिरिज एक खेल बाँकी हुँदै 2-0 जितेको हो। अब दुई टोलीको बीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ।
अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही केही स्थानमा मेघगर्जन र चट्याङका साथै प्रदेश नम्बर एकका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.1 डिग्री सेल्सियस, वर्षा 7.6 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय सभामा नागरिकता संशोधन विधेयकबारे छलफल। नागरिकता विधेयक पारित गर्न राष्ट्रिय सहमति कायम हुनुपर्ने गृहमन्त्री बालकृष्ण खाँडको भनाई। तराई मधेस द्रुतमार्ग आयोजना निर्माण तोकिएकै समयमा पूरा गर्न सरकारलाई संसदीय समितिको निर्देशन। आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको धारणा। काठमाडौँ उपत्यकाका साथै देशका विभिन्न भागमा परम्परागत पर्व गठेमंगल मनाइँदै र रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले युरोपेली संघलाई पाइपबाट हुने ऊर्जा निर्यात कटौती गर्ने। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।